मुक्ति को मार्ग,
मुक्ति को मार्ग ये तो उन बाबे की बाजारे सचार जीवन होने ने हूँ स्वगाम जाना लाई स्वगाम जाना लाई स्वगाम जाना लाई।
नमस्कार, कार्यक्रम मुक्ति को मार्ग मा तपाईहरु सबैलाई हार्दिक स्वागत छ। प्रिय श्रोता, यो कार्यक्रम अन्तर्गत हामी पवित्र शास्त्र बाइबलको क्रमबद्ध रूपले अध्ययन गर्दछौं। हाम्रो उद्देश्य यो हो, तपाईहरु परमेश्वरको वचनको रहस्य अझै धेरै गरेर जान्नुहोस् र यसलाई आफ्नो व्यवहारिकताको जीवनमा लागू गरेर आत्मिक जीवनमा बढ्न सक्नुहोस्। त सुन्नुहोस्, तपाईहरुको लागि प्रस्तुत छ यो वचन अध्ययन।
नमस्कार प्रिय श्रोता मित्रहरू, आज पनि तपाईँ सबैलाई यस वचन अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। मित्र, आज हामी परमेश्वरको वचन अध्ययन गन्ती 6 र 7 अध्यायबाट देख्नेछौँ। गन्ती 6 अध्यायको विषय हो नाजरीहरूको शपथ। यो स्वैच्छिक शपथ थियो। इसरायलको कुनै स्त्री वा पुरुष नाजरी बन्न चाहन्थे भने निश्चय नै तिनीहरूले यो गर्न सक्थे वा तिनीहरू नाजरी बन्न सक्थे। तिनले पूरा जीवन कालभरि वा केही विशेष समय अवधिसम्मको लागि शपथ लिन सक्थे। परमेश्वरले यसको वा यो गर्न आज्ञा दिनुभएको थिएन। यो पूर्ण रूपमा स्वैच्छिक कुरा थियो। तर यदि उहाँका कुनै जनहरू उहाँसँग अझ निकटतामा हिँड्न चाहन्थे भने यो तिनीहरू गर्न सक्थे। त 6 अध्यायमा सबभन्दा पहिले देख्छौं नाजरीको शपथ। गन्ती 6 अध्यायको पद 1-3 भनिएको छ, परमप्रभुले मोसालाई भन्नुभयो, इसरायलीहरूलाई भन्, जब कुनै पुरुष वा स्त्रीले परमप्रभुको निम्ति पृथक हुनलाई नाजरीको भाकल अर्थात् विशेष भाकल गर्छ भने त्यो दागमध्य र कडा मध्यबाट अलग बसोस्। त्यसले दागमध्य वा कडा मध्यको सिरका नपियोस्, त्यसले दागको कुनै रस नपियोस् औ ताजा वा सुखाएको दागहरू नखाओस्। जब कुनै व्यक्तिले नाजरीको यो स्वैच्छिक भाकल वा शपथ लिन्थे, त्यहाँ 3 कुराहरू छन् जुन तिनलाई गर्नदेखि मना गरिएको छ, अर्थात् तिनले गर्नु हुँदैन। पहिलो कुरा, तिनले दागमध्य र कडामध्य पिउनु हुँदैन थियो। दागबाट बनिने कुनै कुरा बाट तिनी अलग रहनु पर्दथ्यो। यसरी तिनीहरूले आफ्नो आनन्द र हर्ष परमप्रभुमा मात्र पाउनु पर्दथ्यो। त्यहाँ थुप्रै क्रिस्चियनहरू छन् जसले आफ्नो आनन्द आफ्नो हर्ष परमेश्वरका कुराहरूमा पाउँदैनन्, अर्थात् परमेश्वरको वचनमा उहाँसँगको संगतिमा। बरु तिनीहरू आफ्नो आनन्द र हर्ष संसारका कुराहरूमा पाउन खोज्छन्। तर मित्र, साँचो आनन्द र हर्ष ख्रिस्टमा र ख्रिस्टसँगको संगतिमा र परमेश्वरको वचनमा बाहेक कहीँ पाइँदैन। अनि दोस्रो कुरा, नाजरीले आफ्नो कपाल खौरिनु हुँदैन थियो। पद 5 भनिएको छ, त्यो पृथक हुने भाकल राखेका सम्पूर्ण दिनसम्म त्यसको शिरमा छुरा नलगाओस्। जहिलेसम्म परमप्रभुको निम्ति आफूलाई पृथक राख्छ, ती दिन पूरा नहुन्जेल त्यो शुद्ध बनोस् वा त्यो शुद्ध बसोस्। त्यसले आफ्नो कपालको लट्ठाहरू लामो हुन देओस्। पावलले पहिलो कुरन्थी एघार अध्यायको 14 पदमा भन्छन्, पुरुषले लामो कपाल पाल्यो भने त्यो त्यसको निम्ति शर्मको कुरा हो भने के प्रकृति आफैले पनि तिमीहरूलाई पनि सिकाउँदैन र? मलाई लाग्छ यो पदको उल्लेखनीय कुरालाई आज हाम्रा गाउँ शहरका सडकहरू हुँदो र सार्वजनिक स्थान हुँदो साइनबोर्डमा टाँसिदिए उक्तम हुने थियो। म अझै सोच्दछु कि पुरुषले लामो कपाल पाल्ने शर्मको कुरा हो। म प्रेरित पाउलसँग उसको कुरामा सहमति छु कि यो पुरुषले लामो कपाल राख्ने शरमको कुरा हो। त्यसकारण नाजरीले ख्रिष्टको निम्ति शरमको बोक्न इच्छुक हुनै पर्दछ। उसको लामो केशले यो कुराको संकेत गर्दथ्यो कि तिनी ख्रिस्टसँग त्यो स्थानको वा स्थितिको बाँड्न इच्छुक थिए जसले भनेथे भजन संग्रह 22 अध्यायको 6 पदमा, तर म त किरा मात्रै हुँ, मानिस होइन, मानिसहरूमा गिल्ला र जनतामा तुच्छ। यसपछि हामी देख्छौं तेस्रो कुरा, नाजरीले मरेको लासलाई छुनु हुँदैन थियो। पद 6-7 भनिएको छ, जति दिनसम्म त्यसले आफूलाई परमप्रभुको निम्ति पृथक राख्छ त्यति दिनसम्म त्यो कुनै मुर्दाको नजिक नजाओस्। त्यसको बाबु वा आमा कि दाजु भाइ वा दिदी बहिनी मरे भने पनि तिनीहरूका निम्ति त्यसले आफूलाई अशुद्ध नतुल्याओस्, किनभने आफ्ना परमेश्वरको निम्ति पृथक भएको चिन्ह त्यसको शिरमा छ। हामीले अध्याय 5 पढ्छौं कि कोरीलाई साथै मृतकलाई छोएर अशुद्ध हुनेहरूलाई पनि शिविर वा छाउनीदेखि बाहिर निकाली दिनु पर्दथ्यो। तपाईँलाई थाहा छ संसार मृतकहरूको स्थान हो। मलाई लाग्छ कसैले पनि भन्न सक्छ कि मृत्यु आज यस संसारमा हुने गम्भीर निशान हो। मृत्यु यस पापले श्रापित पृथ्वीको सिल वा छाप हो। यो इन्साफ वा दण्डक हो जुन परमेश्वरले घोषणा गर्नुभयो। मित्र, पापको कारणले नै मृत्यु संसारमा आयो। मृत्युसँग व्यवहार गर्नलाई पापसँग व्यवहार गर्नु पर्दछ, किनभने पापको ज्याला मृत्यु हो। नाजरीले मरेको लासलाई छुनु हुँदैनथ्यो। तिनी संसारबाट पृथक वा अलग रहनु पर्दथ्यो। प्रभु नै तिनको जीवनमा पहिलो वा प्राथमिक स्थानमा हुनु पर्दथ्यो। प्रभु येशु ख्रीष्टले भन्नुभएको कुरालाई याद गरौं, मती 10:37 पदमा उहाँ भन्नुहुन्छ, बाबु अथवा आमालाई म भन्दा बढ्ता माया गर्ने मेरो योग्यको हुँदैन र छोरा वा छोरीलाई बढ्ता माया गर्ने मेरो योग्यको हुँदैन। मतलब उहाँलाई आफ्नो प्रियहरूलाई भन्दा विशेष प्राथमिकता आफ्नो जीवनमा दिनु पर्दछ। यो कुराको याद गरौं कि यो शपथ वा भाकल स्वैच्छिक हो। मतलब नाजरीको भाकल लिने वा शपथ खाने कुरो स्वैच्छिक कुरा हो। उहाँले नाजरीको भाकल वा शपथको आज्ञा गर्नुभएको होइन, तर यदि कोही यो भाकल लिन चाहन्थे र उहाँप्रति आफ्नो जीवनको समर्पण गर्न चाहन्थे भने तिनले सो गर्न सक्थे। के तपाईँ प्रभुमा आफ्नो आनन्द पाउनुहुन्छ? के तपाईँ उहाँको निम्ति शरमको बोक्न तयारी हुनुहुन्छ? के तपाईँ उहाँको निम्ति नम्र दीन स्थानको लिन तयारी हुनुहुन्छ? हेर्नुहोस् त, यद्यपि आज विश्वासीहरूले नाजरीको शपथ वा भाकल नलिए पनि परमेश्वरसँग अझ घनिष्ठतामा हिँड्ने कुराको अर्पण वा प्रस्ताव छ। यो स्वैच्छिक हो। तपाईँले यसको चाहना गर्नै पर्छ। यो एक समर्पण हो। कहिलेकाहीँ जब तपाईँ परमेश्वरको निम्ति उभिनुहुन्छ, तपाईँ यो कुराको पत्ता लगाउनुहुनेछ कि तपाईँ एक्लै उभिनुपर्छ। उहाँ तपाईँको जीवनमा पहिलो वा प्राथमिक हुनै पर्छ। यदि तपाईँले आफैलाई उहाँका दिनुभएको छ भने ख्रिस्टसँग सर्वोच्च प्राथमिक हुनै पर्छ। तपाईँले आफ्नो सन्तुष्ट र आफ्नो आनन्द उहाँमा पाउनुपर्छ, उहाँमा खोज्नुपर्छ, अनि उहाँमा निश्चय नै ती कुराहरू छन्। आगे पद 8 भनिएको छ, गन्ती 6:8, त्यसका पृथक बस्ने सम्पूर्ण दिनसम्म त्यो परमप्रभुको निम्ति पवित्र छ। म एउटा यस्तो विचार बोक्ने व्यक्तिमध्ये एक हुँ कि आज त्यहाँ धेरै मानिसहरू छन् जसले महान आशिषहरूको चुकाइरहेका छन्। सम्भवत यस समयमा पनि तपाईँ कुनै प्रकारको परीक्षा वा दुःख कष्टको समयमा भएर गइरहनु भएको होला। तपाईँ किन आफूलाई परमेश्वरको लागि पृथक वा अलग्याउनुहुन्न? यदि तपाईँ ख्रिस्टियन हुनुहुन्छ भने तपाईँ आफूलाई खास विशेष तरिकामा परमेश्वरलाई दिनुहोस्। यसले कहिलेकाहीँ परीक्षालाई, दुःख कष्टलाई पूर्ण रूपमा टार्दैन, तर यसले यी कुराहरूको आसान तरिकामा सहन योग्य बनाउँछ। प्रभु येशूले भन्नुभयो मत्ती 11 अध्यायको 28 र 29 पदमा, हे सबै मेहनत गर्ने र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु, मेरो जुवा तिमी आफैले बोक र मसँग सिक, अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ। मित्र, उहाँसँगै जुवामा नारिनु कति सुन्दर र आनन्दको कुरा हो। आगे हामी देख्छौ पद 9 र 10 मा, अचानक कुनै मानिस त्यसको नजिकै मर्यो भने र त्यसले आफू पृथक भएको शिरको चिन्ह अशुद्ध पार्यो भने शुद्धिको दिन 7 दिनमा त्यसले आफ्नो कपाल खौरोस्, अनि 8 दिनमा त्यसले 2 ढुकुर वा परेवाका 2 बच्चा भेट हुने पालको ढोकामा पुजारी कहाँ ल्याओस्। उहाँप्रति बनाइएको भाकल वा शपथको पालन गर्ने कुराको बारेमा परमेश्वर अति नै अर्जेन्ट वा अत्यन्त जरुरी हुनुहुन्छ। यदि नाजरीहरू अशुद्ध भए भने तिनले बलिदान ल्याउनु पर्दथ्यो, त्यहाँ कुनै अर्को बहाना वा विकल्प थिएन। परमेश्वरलाई भाकल वा शपथको आवश्यक छैन, तर जब भाकल वा शपथ खाइँदछ उहाँले यसको पालन गरेको चाहनुहुन्छ। अनि यदि यस शपथको तोडियो भने यो गम्भीर मामला हो। मलाई थाहा छ त्यहाँ थुप्रै ख्रिस्टियनहरू छन् जो परमेश्वरलाई असल कुराहरूको प्रतिज्ञा गर्छन् वा भागल गर्छन्, जुन तिनीहरूले कहिले पनि त्यस अनुसार त्यो प्रतिज्ञाको गरेर पूरा गर्दैनन्, र यसले आज तिनीहरूको दयनीय निराशाको आत्मिक दुर्दशाको वर्णन गर्दछ। अनि आज त्यहाँ थुप्रै मानिसहरू छन् जसले परमेश्वरसँग केही प्रतिज्ञा वा करार बनाउँदैनन्, किनभने तिनीहरू यसको पालन गर्न सक्दिन वा यसको पूरा गर्न सक्दिन भनी डराउँछन्। त्यसकारण तिनीहरू आफैलाई केही कुराहरूको बारेमा परमेश्वरलाई अर्पण गर्न चाहँदैनन्। म तपाईँलाई भनौँ, म विश्वास गर्छु कि यो नै एक कारण हो आज परमेश्वरबाट मानिसहरूले आशिषहरूको गुमाइरहेका छन्। मित्र, हामी यो अनुच्छेदबाट र निम्न पदहरूबाट के सिक्छौँ भने, परमेश्वर तपाईँ र मैले भाकल वा शपथ लिन आज्ञा गर्नुहुन्न, तर यदि हामीले स्वैच्छिक रूपमा केही गर्न भाकल वा शपथ लिन्छौँ भने तब हामीले त्यसको पूरा पनि गर्नुपर्छ, अनि परमेश्वरले हामीलाई आशिष दिनुहुनेछ। परमेश्वर यी मामलाहरूमा अति नै गम्भीर र व्यवहारिक हुनुहुन्छ, र हामी पनि गम्भीर र व्यवहारिक हुनुपर्छ आफ्ना भाकलहरूमा, आफ्ना शपथहरूमा, आफ्ना प्रतिज्ञाहरूमा। परमेश्वरले सधैँ हामीलाई आशिष दिनुहुनेछ यदि हामी उहाँप्रति विश्वासयोग्य र उहाँसँग बनाइएका प्रतिज्ञामा विश्वासयोग्य हुन्छौँ भने। यही नै यहाँ हाम्रो निम्ति महान आत्मिक पाठ छ। यो नै एक कुरा हो जुन तपाईँले आज अति नै गम्भीरपूर्वक सोच्नु पर्दछ। यसपछि हामी निम्न पदहरूमा देख्छौँ 3:1 आशीर्वाद, पद 22 पद 27 भनिएको छ। परमप्रभुले मोसालाई भन्नुभयो, हारुन र त्यसका छोराहरूलाई भन्, इसरायलीहरूलाई तिमीहरूले आशीर्वाद दिँदा यसो भन्नु, परमप्रभुले तिमीलाई आशिष दिउन् र तिमीलाई रक्षा गरून्, परमप्रभुले आफ्नो मुख तिमीमाथि चम्काउन् र तिमीलाई अनुग्रह गरून्, परमप्रभुले आफ्नो चेहरा तिमीमाथि प्रकाश गरून् र तिमीलाई शान्ति दिउन्, यसरी नै तिनीहरूले इसरायलीहरूमाथि मेरो नाम कायम राखुन् र म तिमीहरूलाई आशिष दिनेछु। यहाँ हामी पुरानो नियममा त्रिएक परमेश्वरको बारेमा पाउँदछौँ। परमेश्वर पिता सम्पूर्ण आशिषका स्रोत हुनुहुन्छ, र प्रभु नै एक हुनुहुन्छ जसले आफ्नो मुख हामीमाथि चम्काउनुहुन्छ। पवित्र आत्माले आफ्नो चेहरा हामीमाथि प्रकाश गर्नुहुन्छ र शान्ति दिनुहुन्छ। यो मात्र एक तरिका हो हामी परमेश्वर कहाँ आउन सक्छौँ र परमेश्वरको शान्तिको अनुभव गर्न सक्छौँ। उहाँ नै एक हुनुहुन्छ जसले यी कुराहरू हाम्रा हृदयहरूमा वास्तविक बनाइदिनुहुन्छ। त्रिएक परमेश्वरले तिनीहरूलाई यो आशिष दिनुहुन्छ, जनगणना लिएको छ र तिनीहरू सबैले आफ्नो वंशावली जान्दछन्, पहिचान गराउने ध्वजा खडा गरिएका छन्। त्यसैले तिनीहरू जान्दछन् कि तिनीहरू कहाँका हुन्, कुन छाउनी वा क्याम्पका हुन्। तिनीहरूले आफ्नो परिचयको संकेत गर्ने ध्वजाको पछ्याउनु पर्ने थियो र तिनी आफ्नो निम्ति निर्दिष्ट गरिएको क्याम्प वा छाउनीको स्थानमा आफ्ना कुलसँग र आफ्नो परिवारसँग आफ्नो पाल टाँग्नु पर्दथ्यो। क्याम्प वा छाउनीको शुद्ध गरिनु पर्दथ्यो र शुद्धिकरण पनि गरिएको छ। अहिले परमेश्वर तिनीहरूलाई आशिष दिनुहुन्छ। मित्र, यही नै तरिकामा मात्र परमेश्वरले आशिष दिन सक्नुहुन्छ। आज धेरै ख्रिस्टियनहरू र चर्चहरू परमेश्वरको आशिषहरूको अनुभव गरिरहेका छैनन्। समस्या यो हो, तिनीहरू अगाडि बढ्नलाई उचित रूपमा तयारी भएका छैनन्। तिनीहरू सुव्यवस्थित क्रमबद्धमा पहिले हरेक कुराहरूलाई नमिलाइकन आरम्भ गर्न प्रयत्न गरिरहेका छन्। तिनीहरू ती सिपाहीहरू जस्तै हुन् जो एक बिहानै आफ्नो पेटी बाँध्नलाई भुले। मलाई विश्वास गर्नुहोस्, तपाईँको पेटी बेगर गोलागाँठा र बन्दुक बोकेर अगाडि बढ्न अति नै कठिन पर्दछ। अनि त्यहाँ धेरै चर्चहरू ख्रिस्टियनहरू छन्, यी कुराहरूलाई उचित रूपमा क्रमबद्ध रूपमा नमिलाइकन अगाडि नै हरेक कुरा आरम्भ गर्न प्रयत्न गर्दछन्। पाउले कोरन्थीका चर्चलाई भने, पहिलो कोरन्थी 14:4, तर सबै काम शिष्ट रूपले र नियमपूर्वक गर्नु। तपाईँको वंशावली जान्नुपर्छ मित्र, त्यो चाहिँ तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ भन्ने कुरा जान्नु हो। अनि तपाईँको पहिचान गर्ने ध्वजा जान्नुपर्छ र आफ्नो वरदानको जान्नुपर्छ र यसलाई उहाँको निम्ति प्रयोग गर्नुपर्छ र तपाईँको जीवन शुद्ध पवित्र राख्नुहोस्। त्यसपछि यहाँ कति महान आशिष छ, परमेश्वर पिताले हामीलाई रक्षा गर्नुहुन्छ, पुत्र येशूले आफ्नो मुख हामीमाथि चम्काइदिनुहुन्छ जो संसारको ज्योति हुनुहुन्छ, अनि पवित्र आत्माले शान्ति दिनुहुन्छ। ओ, यो कति महिमित अध्याय हो। यसपछि झट्टै हामी अध्याय 7 पनि लागिहालौँ। यो अर्को अति नै महत्त्वपूर्ण उल्लेखनीय अध्याय हो। यो अध्याय बाइबलमा अर्को सबभन्दा लामो अध्याय हो। बाइबलमा सबभन्दा लामो अध्याय भजन सङ्ग्रह 119 हो, जुनमा 176 पदहरू छन् र यो गन्ती 7 अध्यायमा चाहिँ 89 पदहरू छन्। अनि ती सबै कुल नायकहरूलाई उपहारको सम्बन्धमा छ वा ती कुल नायकहरूले भेटी चढाएको सम्बन्धमा छ। तिनीहरूले ल्याएको हरेक चिजहरूको गनिन्दछ। यो वास्तवमा पटै लाग्ने अध्याय हो, किनभने यो बार बार दोहोरिएको छ। हरेक कुल नायकहरूले के दिए, ती सबैको उल्लेख गरिएका छन्। यससँग तपाईँ र मेरो निम्ति महत्त्वपूर्ण सन्देश छ। कुल नायकहरूको उपहारहरू वा कुल नायकहरूको भेटीहरू हामी देख्छौँ। गन्ती 7 अध्यायको 1-2 पद, त्यसपछि 11-17। 7 अध्यायको 1-2 पदमा भनिएको छ, अनि मोसाले वासस्थान खडा गरे, त्यसलाई अभिषेक र अर्पण गरे, त्यहाँका सबै सरदाम वेदी र त्यसका सबै भाँडा कुँडाहरू पनि अभिषेक र अर्पण गरे। त्यही दिन इसरायलमा गणना भएका कुल कुलका नेताहरू अर्थात् कुल नायकहरूले आफ्ना आफ्ना बलि चढाए। यसपछि आगे पद 11-17 भनिएको छ, अनि परमप्रभुले मोसालाई भन्नुभयो, वेदीका अर्पण कार्यको निम्ति कुल नायकहरू हरेकले पालै पालो दिनमा एकजनाले आफ्नो भेटी चढाओस्। पहिलो दिन भेटी चढाउने यहुदाको कुलको अमिनादाबको छोरा नहसोन थिए। तिनको भेटी पवित्र स्थानको सेकेलको तौल बमोजिम 103 सेकेल ओजनको चाँदीको एउटा थाल, 70 सेकेलको चाँदीको एउटा कचौरा, यी दुवैमा अन्न बलिको निम्ति तेलले मुछेको मसिनो पिठो भरिएको थियो, धूपले भरिएको 10 सेकेल सुनको एउटा धुपौरो, होम बलिको निम्ति एउटा बाछो, एउटा भेडा र एउटा 1 वर्ष थुमा, पाप बलिको निम्ति एउटा बोका र मेल बलिको निम्ति चाहिँ 2 साँडे, 5 भेडा, 5 बोका र 5 1 वर्ष थुमा। अमिनादाबको छोरो नहसोनको भेटी यही थियो। के तपाईँ यस व्यक्ति नहसोनलाई चिन्नुहुन्छ वा जान्नुहुन्छ? म जान्दिनँ। म यही कुरा यस व्यक्तिको बारेमा जान्दछु कि तिनले यी सम्पूर्ण भेटीहरू उपहारहरू चढाए, तर परमेश्वर तिनलाई जान्नुभयो र तिनले दिएका उपहारहरूको हरेक उपहारहरूको हरेक भेटीहरूको परमेश्वरले ध्यान दिनुभयो। यसपछि अर्को व्यक्ति आए, पद अठारमा भनिएको छ दोस्रो दिन इस्साकारका कुलनायक सुवारको छोरो नतनेलले चढाए। तपाईँलाई थाहा छ तिनले के गरे? उही ठिक त्यस्तै भेटी ल्याए। यहाँ नामद्वारा उल्लेख भएका कुल नायकहरूले परमप्रभुको निम्ति भेटी चढाए। यो लामो सबै अध्यायभरि यी नै मानिसहरूको बारेमा र तिनीहरूले परमप्रभुलाई के चढाए त्यसको बारेमा उल्लेख भएको छ। अरू त के, तिनीहरूले दिएका अलिकता धूपको पनि परमेश्वरले रेकर्ड गर्नुभएको छ। अहिले हाम्रा प्रभुले भन्नुभयो मती 6:3, तर जब तिमी दान पुण्य गर्दछौ तिम्रो दाहिने हातले गरेको बायाँ हातले थाहा नपाओस्। तर अभाग्यवश धेरै ख्रिस्टियनहरूको निम्ति यो शरम कुरा छ कि तिनीहरूको न दायाँ हातले न बायाँ हातले नै परमप्रभुलाई दिन्छन्। अनि कतिजनाको निम्ति त तिनीहरूले परमप्रभुको निम्ति दिएका कुराहरूमा शरम मान्नु पर्दछ। यो कुराको याद राखौँ कि प्रभुले हरेक साना कुराहरूको पनि याद राख्नुहुन्छ। लुकाको सुसमाचारले उल्लेख गर्छ कि कसरी मानिसहरूले दिन्छन् भनी मन्दिरमा बसी येशु हेरिरहनु भएको थियो। धनीहरूले धेरै भेटीहरू दिए र उहाँले त्यो कुराको ध्यान दिनुभयो। त्यसपछि उहाँले एक विधवाले आधा माइट भेटी दिएको कुरा पनि हेर्नुभयो। त्यस मन्दिरको धनहरूको दाँजोमा त्यस विधवाले चढाएको भेटी केही थिएन, तर येशूले त्यस तरिकामा सोच्नु भएन। तिनले आफूसँग भएका सबै कुरा दिएका थिए, चढाएका थिए, र येशूको निम्ति विधवाको भेटी सबभन्दा ठूलो भेटी थियो। हामी त प्रभुको दृष्टिमा विधवाको भेटी सबभन्दा ठूलो भेटी गनियो, यो स्वर्गीयमा रेकर्ड गरिएको छ। तपाईँ यस कुरामा निश्चय हुन सक्नुहुन्छ, येशु जान्नुहुन्छ कि तपाईँ उहाँलाई कति दिनुहुन्छ र उहाँ जान्नुहुन्छ कि तपाईँ आफ्नो निम्ति कति राख्नुहुन्छ। मित्र, यो अति नै महत्त्वपूर्ण उल्लेखनीय अध्याय हो। यो 89 पदहरू भएको अध्याय हो र यो मेरो निम्ति एक पटै लाग्दो पद हो, तर म सोच्दछु कि परमेश्वर अझै यसमाथि हेर्नुहुन्छ। म सोच्दछु उहाँले पुस्तकहरू खोलेर भन्नुहुन्छ, यहाँ हेर त, यस कुल नायकहरूले के दिए। तिनले हरेक भेटी वा उपहारको ध्यान दिनुहुन्छ र नोट गर्नुहुन्छ। मित्र, तपाईँले उहाँको निम्ति केही कुरा गर्नुभएको छैन जुन रेकर्ड गरिएको छैन, र तपाईँ त्यसै अनुसार पुरस्कृत हुनुहुनेछ। प्रभु आफ्नो वचन अध्ययनद्वारा सबैलाई आशिष दिउन्।
यस्तै हुन्छ जीवनमा यी घटिहरू बाधा पनि आउने छन् ती कामीहरू यस्तै हुन्छ जीवनमा यी घटिहरू बाधा पनि आउने छन् ती कामीहरू डराइ नदेऊ जीवनमा गर त्यो सम्झी येशूमा बादल जस्ता हल्का
प्रिय श्रोता यस कार्यक्रम सम्बन्धी हामी तपाईँबाट जान्न चाहन्छौँ यसकारण आज नै इमेल वा पत्रद्वारा हामीलाई बताउन हवस् हामी औधी आनन्दित हुनेछौँ
हाम्रो ठेगाना नेपालमा यस प्रकार छ मुक्तिको मार्ग पोस्ट बक्स नम्बर 32 भुटवल रूपन्देही लुम्बिनी नेपाल मुक्तिको मार्ग पोस्ट बक्स नम्बर 32 भुटवल रूपन्देही लुम्बिनी नेपाल
अनि भारतमा कार्यक्रम मुक्तिको मार्ग विश्ववाणी जीपीओ बक्स नम्बर 87 सिलगढी 734401 कार्यक्रम मुक्ति कुमार विश्ववाणी जीपीओ बक्स नम्बर 87 सिलगढी 734401 हाम्रो इमेल ठेगाना नेपाली ttb@radiovv.org नेपाली ttb@radiovv.org हवस् त श्रोता आजलाई यस गीत सुनाउँदै बिदा चाहन्छौ नमस्कार
आयो दुखरा मृत्यु कमायो